مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام راؤنڈ ٹیبل میں خوش آمدید۔ میں ہوں آپ کی میزبان شہناز نفیس، اور اس پروگرام کے پروڈیوسرز ہیں محمد ارسلان اور اسفر امام۔ سامعین، آپ کو یاد ہوگا کہ گزشتہ ماہ پاکستانی سرحد کے قریب پٹھان کوٹ میں واقع ایک بھارتی ایئر بیس پر دہشت گردوں نے حملہ کیا تھا، جس میں بھارت کے 7 اہلکار جو ہیں وہ ہلاک ہوئے تھے۔ حملے کے بعد بھارت کی طرف سے ایک بیان آیا تھا کہ دہشت گرد جو ہیں وہ سرحد پار پاکستان سے آئے تھے، اور یہ کہ پاکستان ان کے خلاف کارروائی کرے۔ ساتھ ہی بھارت کی جانب سے پاکستان کو کچھ فون نمبرز اور نام بھی دیے گئے تھے۔ اس کے بعد ہم نے دیکھا کہ پاکستان کے صوبہ پنجاب کے شہر گوجرانوالہ میں اس واقعے کے جو مبینہ حملہ آور ہیں اور ان کے معاونین، ان کے خلاف ایف آئی آر جو ہے وہ کاٹی گئی۔ اور کل خارجہ امور پر وزیراعظم نواز شریف کے جو مشیر خاص ہیں سرتاج عزیز صاحب، انہوں نے اعتراف کیا ہے کہ حملے سے منسوب جو موبائل نمبرز ہیں ان کا تعلق جیش محمد کے بہاولپور ہیڈ کوارٹر سے ہے۔ اسے ایک بڑی خبر اور ایک اہم پیش رفت کے طور پر دیکھا جا رہا ہے۔ پاکستان کی جانب سے مبینہ حملہ آوروں کے خلاف ان کارروائیوں کو بھارت میں کس طرح دیکھا جا رہا ہے، اور دونوں ملکوں کی جانب سے اب اگلا قدم جو ہے وہ کیا ہوگا، اس پہ ہم بات کریں گے آج کے شو میں۔ آپ بھی اس پروگرام میں حصہ لے سکتے ہیں، ہمارا ٹول فری نمبر ہے 0800-777-89۔ اور اس پروگرام کے شرکا میں ہمارے ساتھ دو نوٹڈ صحافی اور ویل نون تجزیہ نگار شامل ہیں۔ بھارت سے ہمارے ساتھ ہیں پرتاب سوموانشی جی، اور ہمارے ساتھ ہیں پاکستان سے سجاد میر صاحب۔ سامعین، آپ کو بتاتے چلیں کہ پی ایم ایل نون کے سینئر رہنما میاں نذیر احمد صاحب کو بھی ہم نے پروگرام میں شرکت کی دعوت دی ہے۔ ہمیں امید ہے کہ وہ کچھ دیر میں ہمیں جوائن کریں گے۔ اور ساتھ ہی بی جے پی کے جو سینئر رہنما ہیں اور پارلیمنٹ کے اس وقت ممبر بھی ہیں، سبرامینم سوامی جی، ان کو بھی ہم نے مدعو کیا تھا، لیکن اب سے کچھ دیر پہلے انہوں نے پروگرام میں آنے سے معذرت کی ہے، اور اس کی وجہ انہوں نے کچھ مصروفیات اپنی بتائی ہے۔ پروگرام کے دوسرے حصے میں ایک اور تجزیہ نگار بھارت سے جاوید نقوی صاحب بھی ہمیں جوائن کریں گے۔ اس وقت ہم دیکھتے ہیں کہ پی ایم ایل نون کے رہنما ہمارے ساتھ ہیں یا نہیں ہے۔ جی اوکے، انہوں نے ابھی ہمیں جوائن نہیں کیا ہے۔ سجاد میر صاحب، آپ سے میں یہ جاننا چاہوں گی، ایک تو یہ جو ایف آئی آر نامعلوم افراد کے خلاف کاٹی گئی ہے پٹھان کوٹ حملے کے سلسلے میں، اس حوالے سے مختلف باتیں جو ہیں وہ سامنے آ رہی ہیں، آپ یہ بتائیے گا کہ اس ایف آئی آر کی بنیاد جو ہے وہ کیا ہے؟
بنیاد یہ ہے جی کہ جب یہ سانحہ ہوا تھا، واقعہ ہوا تھا، تو نواز شریف سری لنکا میں تھے، اور میں بھی اتفاقاً انہیں کے ساتھ ہی تھا، اور ہمیں اس بات کا موقع ملا کہ ان کا رد عمل کیا ہوتا ہے، کیا تاثر ملتا ہے۔ جب ہمیں معلوم ہوا کہ انہوں نے انڈین پرائم منسٹر سے بات کی ہے، تو ہمیں اندازہ ہوا کہ ان کا مائنڈ سیٹ کیا ہے۔ اور جہاز میں بھی جب انہوں نے ہمیں بریفنگ کی، تو اس سے اندازہ ہوتا تھا کہ اگر کوئی یہ رابطے سچ مچ اسٹیبلش ہوتے ہیں، تو بلکہ ان کی زبان آف دی ریکارڈ یہی تھی کہ میں چھوڑوں گا نہیں، اور یہی ان کا معلوم ہوتا تھا کہ جب بھی ہم معاملات کو آگے بڑھانا چاہتے ہیں، بیچ میں کوئی نہ کوئی واقعہ ہو جاتا ہے۔ اگرچہ تجزیہ نگاروں کی رائے ہر طرح کی ہوتی ہے کہ یہ کوئی ہمارے لوگوں نے کروایا ہے یا خود انڈین اسٹیبلشمنٹ کے قریب کسی ساتھیوں نے یہ کام کیا ہے، بہت سی باتیں ہوتی ہیں، لیکن نواز شریف صاحب کہہ رہے تھے کہ یہ بات ہمارے پاس جو چھینٹے اڑ کے آ رہے ہیں، ہمیں اس کا ہر صورت میں جائزہ لینا چاہیے تھا۔ اور اسی مثبت بات چیت کے ساتھ انہوں نے پاکستان آتے ہی اس بات کا آغاز کیا تھا۔ اب مسئلہ یہ آن پڑا ہے کہ جب آپ انکوائری کرنا چاہتے ہیں جیش محمد کے حوالے سے، براہ راست فون جیش محمد کے سربراہ کو نہیں گیا، ان کے بھائی کا ذکر کیا جاتا ہے، اور بھائی کی ایک الگ کہانی ہے، خود جیش محمد کی ایک الگ کہانی ہے۔ یہ اس طیارے سے نتیجے کے طور پر جو کھٹمنڈو سے اغوا ہوا تھا اور کندھار میں اترا تھا اس کے نتیجے کے طور پر یہ چھوڑے گئے تھے پوسٹ, یعنی ایک طرح سے ان کو چھوڑا گیا تھا جب انہوں نے جہاز کو واپس کیا تھا. تو پاکستان میں کچھ لوگ ان کے کریڈینشل پہ بھی بات کرتے ہیں, کیونکہ پہلے بھی ایک واقعہ گنگا جمنا گنگا کنارے کے گواہ کا ہوا تھا جس کے نتیجے کے طور پر ہاشم اور اشرف دو نوجوان جو تھے لاہوریوں کے بڑے ہیرو بن گئے, بلکہ پورے ملک میں ان کو لے کے پھرا گیا کہ انہوں نے انڈیا کا طیارہ اغوا کیا ہے. اور اس کے ساتھ ہی یہ بھی ہوا کہ پاکستان اور مغرب پاکستان اور مشرقی پاکستان کے درمیان پروازیں بند کر دی گئیں. یعنی جو واقعات سانحات ہوئے تقسیم مشرقی پاکستان کی علیحدگی اور بنگلہ دیش کی بننے میں, اس میں ایک اس واقعہ کا دخل تھا. بعد میں اگرچہ ان کی کتابیں چھاپی اور انہوں نے کنفیشن کیا کہ ہم را کے لیے کام کر رہے تھے اور ہم نے یہ کام اس طرح کیا تھا. چنانچہ اس جیش کے حوالے سے بہت سے ریزرویشن بھی پاکستان میں پائے جاتے ہیں. اپارٹ فرام دس یہ بات طے ہو گئی تھی کہ اس سلسلے میں آخری حد تک جایا جائے گا. اب انکوائری کیسے کرے, کیونکہ پاکستان میں تو کوئی کیس نہیں سوائے اس کے کہ شکایت ہے, اور شکایت پر تو انکوائریاں شروع نہیں ہوا کرتی. تو وزیر ہمارے داخلہ جو چوہدری نثار ہیں وہ کہتے ہیں کہ اس لیگیلٹی کے لیے ان کے خلاف ایف آئی آر کاٹی گئی ہے, کیونکہ لوگوں نے شور مچانا شروع کر دیا تھا کہ واقعہ تو ہوا ہے پٹھان کوٹ میں اور آپ دوستی کے شوق میں پاکستان میں مقدمہ درج کر رہے ہیں. لیکن جب اس وضاحت کے بعد اب انہوں نے یہ بھی وضاحت کی ہے کہ طے ہو گیا ہے کہ پٹھان کوٹ پر انکوائری کے دوران ہماری ٹیم جائے گی اور انکوائری میں وہ ہماری مدد کریں گے. انہوں نے 5 دن مانگے ہیں, یہ کہا ہے کہ جب بھی آپ آنا چاہیں 5 دن پہلے ہمیں انفارم کریں. میرا خیال میں اگر دونوں ملکوں کے درمیان اس طرح تعاون کا سلسلہ جاری رہا اور تعاون ہوتا رہا تو صحیح معاملات پر پہنچنے میں زیادہ مشکل نہیں ہوگی. مصیبت یہ ہے کہ دونوں طرف سے ہاک ایلیمنٹ جو ہیں وہ اسٹیبلشمنٹ میں موجود ہیں, اس میں کوئی شک کی گنجائش نہیں ہے. کوئی کیا کر دے, کیسے کر دے, بات کو کیسے ٹوسٹ کر دے. آج کل پاریکر صاحب جو ہیں وزیر دفاع ہندوستان کے, پتہ نہیں وہ کیا کہتے ہیں کیا نہیں کہتے ہیں, لیکن پاکستان کے پریس میں ان کے بیانات کو خاصے ایک ذرا اور انداز میں پیش کیا جاتا ہے کہ جیسے یہ کہنا کہ ہم بدلہ لیں گے, ہر صورت لیں گے, اسی سال میں لیں گے, اس طرح کی باتیں جو سننے میں آ رہی ہیں. لیکن اعلیٰ ترین سطح پر پہلا موقع ہے کہ پاک بھارت تعلقات کے درمیان کوئی ایسی تلخی پیدا نہیں ہوئی. مذاکرات بھی معطل کیے گئے ہیں, ختم نہیں کیے گئے. تو کو یہی کہی جاتی ہے کہ ہمارے جو ہائی کمشنر ہیں بھارت کے پاکستان میں, انہوں نے کہا تھا کہ وہ اس وجہ سے ملتوی نہیں ہوئے, لیکن حالات جب بات چیت کے لیے زیادہ بہتر ہو جاتے ہیں, یعنی ہو جائیں گے بھی نہیں کہا, ہو جاتے ہیں, تو یہ مذاکرہ شروع ہو جائیں گے.
اوکے, واپس جو ایف آئی آر کاٹی گئی ہے اس کی طرف ہم آتے ہیں. اور سجاد میر صاحب, آپ جو گفتگو کر رہے ہیں اس سے پھر وہ جو کنسپریسی تھیوریز ہے ڈفرینٹ, اس کی تردید ہوتی ہے, کیونکہ یہ بات کی جا رہی ہے کہ شاید بھارت یا پھر کسی اور ملک کے دباؤ میں آ کر یہ ایف آئی آر جو ہے پاکستان میں کاٹی گئی ہے. لیکن آپ جو کہہ رہے ہیں اس کا یہ مطلب لیا جا سکتا ہے کہ یہ خود پاکستان کا اندر کا فیصلہ ہے, کسی دباؤ میں آ کر نہیں کیا گیا ہے, رائٹ؟
جی بالکل, یہی تاثر ملتا ہے. جہاں تک دباؤ کا تعلق ہے تو دونوں ملکوں پر انٹرنیشنل کمیونٹی کا دباؤ ہونا ایک فطری بات ہے, اور اس میں کوئی ایسی برائی کی بات نہیں ہے کہ دباؤ اس قسم کا ہو کہ کسی کو مجبور کیا جاتا ہو. مذاکرات کرنے میں, تعلقات بہتر کرنے میں, آپس کے معاملات میں بات خراب نہ کرنے میں بہت سے ملک ایسے ہیں جو دونوں ملکوں کو مشورہ دیں. امریکہ بھی یہی مشورہ دیتا ہے, روس بھی یہی مشورہ دیتا ہے, اور کہانی یہ ہے کہ پاکستان میں چین بھی یہی مشورہ دیتا ہے کہ تعلقات کو بہتر ہی رکھا جائے تو زیادہ مناسب ہوگا. سینر ایلیمنٹ کر رہا ہے, اور نواز شریف کی جہاں تک تھنکنگ ہے وہ کلیئر اس بات کے قائل ہے کہ اگر کسی بھی ایلیمنٹ نے پاکستان کی سرزمین کو اس مقصد کے لیے استعمال کیا ہے تو ہمیں اس کو چھوڑنا نہیں چاہیے. اسٹیبلشمنٹ کا کیا پوائنٹ آف ویو ہے, وہ کس طرح ریئیکٹ کرتی ہے, وہ کیا کرتی ہے, اس وقت تک تو لگ رہا ہے کہ نواز شریف کی ہی بات جو چھائی ہوئی ہے, اور کسی کو کوئی ضرورت نہیں ہو رہی کہ وہ اس قسم کا بیان دے, اس بیان سے کوئی دشمنی کی یا کوئی تلخی کی بو آتی ہو. یہ ہمارے ہاں تو اس کو پازیٹو گنا جاتا ہے, اگرچہ ان بیانات کو بہت اچھالا جاتا ہے جو بھارت سے مختلف سیکشن کی طرف سے آتے ہیں
جی, اس پہ ہم بات کرتے ہیں, اس پہ بات کرتے ہیں. لیکن کل سرتاج عزیز صاحب جو ہیں انہوں نے باقاعدہ طور پر یہ اعتراف کیا ہے کہ جو نمبرز بھارت کی طرف سے انہیں دیے گئے تھے اس پٹھان کوٹ حملے کے سلسلے میں, اس کا لنک جو ہے وہ جا کر جیش محمد کا بہاول پور میں جو ہیڈ کوارٹر ہے اس سے اس کا تعلق ہے. تو یہ اعتراف جو ہے یہ کتنی بڑی آپ کی نظر میں؟
یہ بڑی اہم بات ہے. مسعود اظہر کے بھائی روف سے ملتے ہیں اور روف کے جو کنیکشن بھارت کے ساتھ رہے ہیں, میں جیسے تذکرہ کیا جس طرح پیارا اگواہ ہو کے آیا ہے, اس کی الگ کہانیاں پاکستان میں گردش کر رہی ہیں. میں اس کا ذکر نہیں کرنا چاہتا, میں صرف یہ کہہ رہا ہوں کہ اس بات کو پہلے دن سے کہا جا رہا ہے کہ ان کے بھائی کے ٹیلی فون نمبر ہی بتائے جا رہے تھے جن سے رابطہ ہوا ہے, اور وہ شخص اریسٹ بھی شاید ہے, اور اس شخص کے حوالے سے تفتیش ہو رہی ہے کہ کیا اب دونوں ملکوں کے تعلقات ایسے ہیں رجی کہ جب سب جنگ تھی تو کون جانتا تھا یورپ میں بیٹھا ہوا کوئی کس کا کیس ڈلیٹ کر رہا ہے, کوئی روس کا کر رہا ہے کہ امریکہ کا کر رہا ہے. اب یہاں بھی سمجھ نہیں آتی کہ کوئی کس کا ایجنٹ ہے کوئی کس کا ایجنٹ نہیں ہے, لیکن بات یہ ہوتی ہے کہ یہ وہاں تک جو فون کال گئی ہیں اس کے کنٹینٹ کیا ہے, اس میں کیا کہا گیا ہے, کیا واقعہ ہوا ہے, اس پہ بات کی جا سکتی ہے. اگرچہ خود انڈیا میں اس کو اور اینگل سے بھی پروف کیا جا رہا ہے کہ صرف یہی کہہ کر کہ پاکستان سے ہوا گیا, پاکستان سے ہو سکتا ہے کسی کی مدد اس میں شامل رہی ہو. میں ہو سکتا ہے اس لیے کہتا ہوں کہ کوئی اعتماد کے ساتھ تو ابھی بات نہیں کی جا سکتی, اور ہو سکتا ہے کہ ان ایلیمنٹس کو جیسے کہ شک پڑتا ہے کہ سکھوں کو بھی استعمال کیا گیا ہے یا اور بہت سی باتیں بھی ثابت ہو سکتی ہیں. لیکن ان باتوں سے ہٹ کر جب تک ہم معاملات کی تہ تک نہیں پہنچتے اور خام خواہ کی بلیم گیم کھیلتے ہیں, تو پاکستان میں تو یہ کہا جا رہا ہے کہ بلیم کھیلنے کی ضرورت نہیں ہے. اگر ہمارے ہاں سے کچھ کیا گیا ہے تو اس آدمی پر گرفت مضبوط ہونی چاہیے, لیکن ثبوت کے ساتھ اور انصاف کے تقاضوں کے مطابق.
ٹھیک, اوکے. یہ جو اعتراف سرتاج عزیز صاحب نے کیا ہے, اور انہوں نے باقاعدہ ایک آپ ایک شخصیت کا نام لے رہے ہیں, لیکن سرتاج عزیز صاحب نے باقاعدہ جیش محمد کا نام لیا ہے کہ بہاول پور میں جو ان کا ہیڈ کوارٹر ہے اس سے اس کے لنکس جو ہیں, جو فون نمبرز دیے گئے ہیں بھارت کی جانب سے, ان کے آپس میں وہ لنکس موجود ہیں. اس پہ آگے بھی چل کے میں آپ سے بات کرنا چاہوں گی سجاد میر صاحب. اب ہم بھارت چلتے ہیں. پرتاب سومانشی جی ہمارے ساتھ ہیں. جی آداب پرتاب جی. جی 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 پرتاب جی, ہم نے دیکھا کہ جو پٹھان کوٹ حملہ ہے اس کے بعد پاکستان میں ایف آئی آر جو ہے وہ بھی کھاٹی گئی. کل ایک بہت بڑی خبر کے طور پر اسے دیکھا جا رہا ہے, ایک بڑی پیش رفت ہے کہ سرتاج عزیز نے باقاعدہ اعتراف کر لیا ہے کہ جو نمبر پاکستان کو دیا گیا تھا اس میں سے بعض نمبر جو ہیں وہ جیش محمد سے ان کا تعلق ہے. ساتھ پاکستان میں جو اسپیشل انویسٹیگیشن ٹیم ہے جو وزیراعظم صاحب نے تشکیل دی تھی وہ بھی تیار ہے, اور کہا جا رہا ہے کہ وہ مارچ میں بھارت کا دورہ کرے گا. یہ اتنا کچھ ابھی تک پاکستان نے جو ایکشنز لیے ہیں, اس کو پہلے تو آپ یہ بتائیے کہ بھارت میں کس طرح دیکھا جا رہا ہے؟
دیکھیے میں بہت مطلب میں آپ کو اس کو کچھ کڑیاں لنکس ہیں وہ کیسے جڑتے جاتے ہیں, جب چیزیں خراب ہوتی ہیں تو خراب ہونے میں بھی اسی طرح کڑیوں پہ کڑیاں جوتی جاتی ہیں اور چیزیں اور بگڑ جاتی ہیں. ظاہر ہے کہ کچھ بہتر چیزیں ہو رہی ہیں, یہ بہتر بھی کیسے کڑیوں سے کڑیاں جوتی. جیسے کہ سجاد میر صاحب نے کہا کہ ایک انٹرنیشنل پریشر ہے الگ الگ کنٹریز کا کہ کیسے ہمیں آپس میں بات کرنی چاہیے اور ہمیں ٹیررزم کے خلاف لڑنا چاہیے. یہ سچ ہے اور پہلی بار کیا ہے کہ جتنی دیر میں سجاد میر صاحب کو سن رہا تھا پوری طرح میں ان سے ایگری کرتا ہوں. ایسا عموماً کم ہوتا ہے جب ہم بات کر رہے ہوتے ہیں تو کہیں کہیں پوائنٹ آف ڈس ایگریمنٹ ہمارے آتے ہیں, لیکن آج کی استھتی یہ ہے, آج کی کنڈیشن یہ ہے, یہاں اگر آپ دیکھیں گے تو یہ پائیں گے کہ ایک بھی مطلب پاکستانی میڈیا کیسے انٹرپریٹ کر رہا ہے اور اس کو ان کے ای پیپر اور ویب سائٹ دیکھ کے جان پاتا ہوں. انڈیا میں ایک بھی نیوز پیپر میں اگر آپ جا کے اس کو آن لائن چیک کریں تو اس چیز کے خلاف ایک لائن نہیں ہوگی, بلکہ سب ویلکم کر رہے ہیں کہ ہاں چلیے یہ چیزیں بہتر ہیں. اور ابھی تک بات ہوتی کہاں تھی کہ بات شروع ہوتی تھی کہ کوئی واردات ہوئی, پاکستان کو کہا گیا, پاکستان سے آ گیا کہ نہیں صاحب یہ تو ان کے انٹرنل معاملے ہیں, یہ وہیں سے کچھ ہوا ہے, पाकिस्तान में कोई वारदात हुई वहां से कह दिया गया साहब इंडिया स्पॉन्सर्ड है। मैं बिल्कुल एग्री कर रहा हूँ कि मुमकिन है कि जो ये बातें कही जा रही हैं ये बातें कहीं सही हो, किसी लेवल पे सही हो, लेकिन पहली बार ये हुआ और एक अरसे बार ये हुआ और मेरे जानने में ये इतनी ईमानदारी से एक बार नहीं बल्कि ये प्रोसेस पूरा चला रहा है और प्रोसेस कुछ नतीजों की ओर जा रहा है और हिंदुस्तान में जो लोगों के भीतर है उनको ये लग रहा है कि पाकिस्तान बहुत ईमानदारी से काम कर रहा है। मैं आपको एक जिम्मेदार जर्नलिस्ट होने के नाते मैं बिल्कुल वो नवाज शरीफ साहब को की तारीफ करूंगा और आप ये देखिए जो सबसे अच्छी बात है कि वो जो सही चीजें हैं उसको कैसे एक्सेप्ट कर रहे हैं। कोई एक इंडिया में ये नहीं कहेगा एक्सेप्ट कर रहे हैं कि ये पाकिस्तान गवर्नमेंट एक्सपॉन्सर्ड है। जब कभी यहां से कहा भी गया तो हो सकता है पॉलिटिकल स्टेटमेंट में ये रहा हो लेकिन जो एक आम इंडियन है उसकी नजर में ये था कि हाँ वो कैंप अगर कहा जा रहा है कि टेररिस्टों के कैंप हैं जो इंडिया को में भेजते हैं तो ये नहीं कहा जा रहा है कि वो गवर्नमेंट चला रही है। हाँ जब गवर्नमेंट उसको मना कर देती है, जब गवर्नमेंट कहती है ऐसा कुछ भी नहीं हो रहा है, जब गवर्नमेंट कहती है कि नहीं सारी चीजें गलत है, आप जो डॉक्यूमेंट देते हैं वो डॉक्यूमेंट गलत है, आप जो कागज देते हैं कागज खाली है, जब आप इस तरह से कहने लगते हैं तो दोनों तरफ से फिर चीजें चलने लगती हैं। अभी
है।
बीच में सरदार साहब ने एक चीज कही कि पाकिस्तान के मीडिया में कहा जा रहा है कि यहाँ के जो डिफेंस मिनिस्टर है उनसे उनके बयान आ रहे हैं कि हम बदला लेंगे, ये मुझे लगता है इस लैंग्वेज में नहीं है। वो जब जाते हैं बोलने के लिए फौज से तो कहते हैं हम किसी से दबेंगे नहीं, हम ईंट का जवाब पत्थर से देंगे, वो एक मुझे लगता है कस्टमरी बातचीत है। अभी कोई एंटी पाकिस्तान वायरस आर्मी देने को ये डिफेंस मिनिस्टर देने को नहीं है क्योंकि उन्हीं का प्राइम मिनिस्टर चीजों को एक्सेप्ट कर रहा है और मुझे लग रहा है कि एक बहुत अच्छा एटमॉस्फेयर इस वक्त बन रहा है। और जैसे हम देखिए पहले मेरा था इंडिया ने कहा था कि हम जब जांच करने लोग आएंगे तो हम उनको नहीं आने देंगे,
सही।
अब ये चीज बन रही है कि नहीं, हाँ आज ही उन लोगों ने छापा कि वो
ओके प्रताप सोमांशी जी अगर आप मेरी आवाज सुन रहे हैं तो हमें बताया जा रहा है, प्रोड्यूसर बता रहे हैं कि आपकी आवाज जो है वो ऑडिबल नहीं है, दोबारा हम आपको कॉल करते हैं चंद सेकंड्स में।
जी
दोबारा आपको कॉल करते हैं। सजाद मीर साहब आपकी तरफ दोबारा आती हूँ, कल जो सरताज अजीज साहब ने एतराफ किया और इससे पहले जो FIR काटी गई, तो क्या PML नून जो है उन्होंने ये मान लिया है कि आप के उनके मुल्क में आपके मुल्क से लोगों ने अटैक किया है और आपके यहाँ ऐसे लोग मौजूद हैं?
नहीं, अभी ये मानने वाली बात नहीं है। कहने वाली बात है कि जो हमें टेलीफोन नंबर दिए गए हैं और जहाँ वहाँ से कॉल आई है उनके रास्ते इस हिसाब से थे। अच्छा, इसके जो तजारती या स्मगलिंग के और बहुत से मामला से ताल्लुकात हैं उसका मैं जिक्र नहीं करता। कुछ लोग कहते हैं कारोबारी मामला भी हैं जिससे ये रबते पहले भी होते रहते हैं तो हुआ करते हैं, लेकिन वो शख्स भाई है इनका मसूद अजहर का जो जैश मोहम्मद के सरबराह है और वो बहुत देर से रोपोश है एक तरह के, यानी उनको आप कहीं नहीं देखते। हाफिज सईद का तस्करा तो आप सुनते रहते हैं और उनका आना जाना, उनका उनका अजलास करना, जल्सों से खिताब करना भी सुनते रहते हैं क्योंकि जैश वो लश्कर तैयबा तो पाकिस्तान में है नहीं बकौल उनके, और जो जमात दावा भी बैन है और वो जो फलाह इंसानियत के नाम पे काम कर रहे हैं वो उनका एजेंडा ही डिफरेंट बताया जाता है, लेकिन जैसे मोहम्मद के सरबराह का नाम आप सुनते नहीं है। उस वक्त ज्यादा सुने थे जब ये अफगानिस्तान से बड़े लाओ लश्कर के साथ पाकिस्तान में दाखिल हुए थे और जगह जगह जलसे करते थे और पाकिस्तान में भी लोग पूछते थे कि ये जो इंडियन त्यारा अगवा हुआ था उस त्यारे को छोड़ने के लिए जो इनको रहा किया गया है तो इनके क्रेडेंशियल मालूम किए जाए क्या है। किताबें उनकी मौजूद हैं और अच्छी जोरदार किताबें हैं जो जहाज पर भी है और इस तरह के मौजूद पर है, इल्मी किताबें भी हैं लेकिन खतीबाना अंदाज उनका उसमें मौजूद है। बहुत से लोग उन्हें मुर्शद और पता नहीं क्या क्या कहते हैं, ये सब बातें दुरुस्त हैं लेकिन बहुत एक तवील अरसे से उनको पब्लिक में कहीं नहीं देखा जाता कि पब्लिक में वो कोई काम कर रहे हैं। जिसे हेड ऑफिस कहते हैं, हेडक्वार्टर कहते हैं उनका, वो हेडक्वार्टर नहीं है, वो दरअसल उनका मदरसा है और मदरसा जो है उस इलाके में आजकल जो मदरसे बनाए जाते हैं उनकी दीवारें भी आजकल तो स्कूलों की दीवारें भी बुलंद कर दी गई हैं, और सिक्योरिटी के इंतजाम ये हैं कि अगर स्कूलों की दीवारों पर खारदार तारों का एक गुच्छा ना रखा हुआ हो तो वो सिक्योरिटी के लिए जरूरी नहीं समझते। तो ऐसे मदरसों की शक्लें भी इस तरह की बना दी गई हैं और बना दी गई हैं, तो उनके मदरसे को गालबन हेडक्वार्टर कहा जाता है, और हो सकता है कि उनका खानदान वहीं रहता हो और खानदान में उनका भाई भी हो और जिसको ये काल गई है।
लेकिन अगर सिर्फ पठानकोट हमलों की हम बात करें, आप कह रहे हैं सजाद मीर साहब के ये जैश ए मोहम्मद ये ग्रुप्स अब जो हैं लश्कर ए तैयबा मौजूद नहीं है, लेकिन ये भी हम तक मालूमात आती रहती हैं कि ये ऑर्गेनाइजेशंस जो हैं नाम बदल बदल के ये काम करती हैं, और
दोनों अलग है जी, दोनों अलग है।
नहीं मैं सारे ग्रुप्स की बात कर रही हूँ, सबकी बात कर रही हूँ। अच्छा, ये पठानकोट हमला जो हुआ तो यूनाइटेड जिहाद काउंसिल जो है उसके सलाउद्दीन साहब ने फौरन इसकी जिम्मेदारी कबूल कर दी, और वो सबको मालूम है वो कहाँ पर मौजूद है, मुजफ्फराबाद में वो बैठे हुए हैं, सब जानते हैं। तो एक फौरन आप लोगों को शवाहिद की जरूरत क्यों पेश आती है पाकिस्तान को? फौरन जो कार्रवाई करनी चाहिए थी, होनी चाहिए थी, वो नहीं हुई। अजहर मसूद को आप ले लें, और ये बाकायदा आकर आप कह रहे हैं कि ये पब्लिक में आने को इनको इजाजत नहीं है, लेकिन बाकायदा तौर पर हम मीडिया पे भी इनके तबसरे सुनते हैं और ये बाकायदा तकरीरें करते हैं जलसे जुलूस से।
देखिए ये तो ये जो मसूद अजहर है उनकी तो अलग बात में है, ऐसा नहीं है कि वो पब्लिक जलसे करते हैं जैसे आप स्टेज करते हैं। लेकिन जहां तक आप सलाहुद्दीन की बात कर रहे हैं, यूनाइटेड जहाद कौंसिल ने उसकी जिम्मेदारी कबूल की है, तो इस बात को अगर हम नहीं मानते तो इंडिया कहाँ मान रहा है? इंडिया भी इस बात को नहीं मान रहा। इंडिया अगर ये मान ले कि ये जहाद कौंसिल का है और जहाद कौंसिल की सारी बेस ही कश्मीर में है, यानी कि इनकी हिजबुल मुजाहिदीन है, हिजबुल मुजाहिदीन वो तंजीम है जिसके साथ भारत ने सीज फायर किया था, और शायद जसवंत सिंह वजीर खारजा थे उन्होंने कहा ये तो अपने ही लोग हैं और सबसे मजबूत तंजीम यही है। सलाहुद्दीन तो उस तंजीम के सरबराह गिने जाते हैं, और आज से नहीं बरसों से वो पाकिस्तान में मौजूद है, और अब पाकिस्तान में नहीं आते बल्कि आजाद कश्मीर के इलाके में रहते हैं। आजाद कश्मीर के हवाले से पाकिस्तान और इंडिया दोनों के पॉइंट ऑफ व्यू जो है वो जरा डिफरेंट तरह से बयान किए जा सकते हैं। अब किस्सा ये है कि अगर जहाद कौंसिल शरीक है, वो जो यूनाइटेड जहाद उसमें उन्नीस इस तंजीमें हैं, सलाहुद्दीन साहब ने ये कैसे माना? और वो उनका रवैया नहीं है, उनका तरीकाकार नहीं है कि वो इस तरह की गैर जिम्मेदारी की बात करें जिसका मलबा पाकिस्तान पे पड़े। तो क्या वो तवज्जो हटाना चाहते हैं? कुछ लोगों का ख्याल है
सजान मीर साहब, आप प्लीज अगर आप नहीं यहाँ आप अगर YouTube पे जाएं और आप यही चीज जिस पे हम बात कर रहे हैं इसको आप वो करें, सर्च करें, तो सलाउद्दीन जो हैं इसने पठानकोट के हमले के बाद इसका साउंड बाइट मौजूद है बाकायदा YouTube पे कि ये हमने किया है, ये हमला इसके पीछे हम है।
कर रहा हूँ कि सलाउद्दीन ने ये एक्सेप्ट किया,
आप डिफेंड नहीं कर सकते
सलाउद्दीन ने किया है। पाकिस्तान
मुख्तलिफ ऑर्गेनाइजेशंस कहा जाता है पाकिस्तान में मौजूद है, जैश मोहम्मद के नाम से, लश्कर तैयबा के नाम से, यूनाइटेड जिहाद काउंसिल के नाम से, और इनके आपस में लिंक्स हैं, ये मिलकर इस तरह कार्रवाइयां जो हैं बताया ये जाता है कि करते हैं। लेकिन अब यहाँ पे ये सवाल उठता है कि
मैं छोटा सा सवाल कर रहा हूँ
जी,
कि इंडिया उनके बयान को सीरियसली ले रहा, पाकिस्तान उनके बयान को सीरियसली ले रहा, ये किस्सा क्या है? देखिए मैं एक छोटा सा सवाल उठा रहा हूँ, बड़ा बेजर्द सा सवाल, आखिर इसको सीरियसली क्यों नहीं कहा इंडिया ने? सलाहुद्दीन को जहां भी है पकड़ के हमें सपोर्ट करो, वो जिम्मेदार है, और पाकिस्तान इस बात को सीरियसली ले रहा कि वो जो कह रहे हैं वो ठीक है? मैंने एक तंजीम ऐसी नहीं देखी जो सलाहुद्दीन के बयान को सीरियस लेती हो। पिछले दिन हाफिज सईद ने एक छोटी सी ब्रीफिंग रखी थी एक होटल में, वहां गफ्तगू करते हुए कहा था कि मेरा सलाहुद्दीन से बात नहीं हुई, लेकिन मैं हैरान हूं कि उन्होंने ये बयान क्यों दिया है। अब इस ये मसलतें जो होती हैं, ये जहादियों की भी एक सफारतकारी होती है, ये मसलतें होती हैं तवज्जो हटाने के लिए है, असल मुजरिमों को छुपाने के लिए है, या 19 तंजीमें जो उसमें शामिल हैं उनमें से किसी का किया धरा है और उन्होंने इसका इकरार कर लिया है।
لیکن آپ یہ مانتے ہیں کہ یہ تنظیم پاکستان میں موجود ہے؟ اس طرح کی مختلف تنظیم
کشمیر میں موجود ہے، کشمیر میں موجود ہے
اور پنجاب میں بھی بتائی جاتے ہیں کہ وہاں بھی موجود ہیں سجاد میرزا،
اور پھر
یہی بات جو ہے وہ یہی ہوتی ہے کہ یہ تنظیمیں اگر رہیں گی پاکستان میں تو چاہے وہ پٹھان کوٹ اور بامبے کے جو حملے ہیں اس میں ملوث ہو یا نہ ہو، لیکن الزام جو ہے وہ پھر پاکستان پہ ہی لگتا ہے اور لگتا رہے گا، اور اس کا امیج جس قدر متاثر ہوا ہے وہ سب کے سامنے ہیں۔ تو ایسی تنظیموں کے خلاف یہ بات کی جاتی ہے کہ اب تک کاروائیاں جو ہیں وہ کیوں نہ ہو سکے۔
صاحب یہ کہنا آسان ہے، کہنا آسان ہے، کرنا بڑا مشکل ہے۔
سر پٹھان کوٹ حملے کے بعد سجاد میر صاحب
سجاد میر صاحب
پٹھان کوٹ حملے کے بعد ایک منٹ جی جی بالکل
مصروف ہے
اور اس کے نتائج سامنے آ رہے ہیں، دہشت گردی کے واقعات میں کمی بھی ہم دیکھ رہے ہیں پاکستان میں، بالکل وہ بات آپ کی درست ہے، لیکن پٹھان کوٹ حملے کے بعد ہم نے دیکھا کہ پاکستان نے اس ایشو کو سیریس لیا۔
تو ہمیں اب بھی شک ہے کہ یہ ان سائڈ جاب ہے اور پاکستان کے ساتھ کوئی ایک رابطہ۔
آپ نے جیش محمد کے دفاتر پر کیوں سیل کیے، وہاں پہ چھاپے کیوں مارے؟ سجاد میر صاحب ایک منٹ، اگر یہ ان سائڈ جاب ہے تو پاکستان میں پٹھان کوٹ حملوں کے بعد جب پاکستان پر پریشر بڑھا تو انہوں نے پنجاب میں جا کر جیش محمد کے دفاتر پر چھاپے کیوں مارے اور ان کو سیل کیوں کیا، بند کیوں کیا گیا؟
جی جی بات سنیں، دفتر کوئی پہلے کام نہیں کر رہے، میں آپ کو بار بار یہ کہہ رہا ہوں، کوئی ہیڈ کوارٹر نام کی چیز موجود نہیں، دفتر موجود نہیں، وہ پہلے ہی بین ہے، پہلی بات تو میں آپ کو کہہ رہا ہوں۔
سرتاج عزیز صاحب نے اعتراف کیا ہے، وہ کہہ رہے ہیں موجود ہیں۔
سرتاج عزیز صاحب کا جو بیان آپ سنا رہے ہیں،
تجزیہ نگاروں صحافیوں کی بات مانے یا پاکستانی عہدیداروں کی مانے آپ؟
نہیں جی، بات یہ کہنا کہ یہ اس کی فون کال ایک وہاں گئی ہے، کہنے کے مترادف نہیں ہے تو وہ ملزم ہے، ایک وہ شخص سمگلر بھی ہے، وہ شخص بزنس بھی کرتا ہے، کراس دی بارڈر بزنس کرتا ہے، اس طرح کی بہت سی کہانیاں ہیں جن کو اتنی آسانی سے بائی نہیں کیا جا سکتا۔ میں تو بڑے بڑے جسے کہتے ہیں مرنجا مران طریقے سے یہ بات بتانا چاہتا ہوں کہ یہ کیس اس طرح بنایا جاتا ہے، لیکن اس طرح کیس بنانے کا مطلب یہ نہیں ہے کہ ہم یہ کہہ دیں کہ سارا کچھ پاکستان سے ہوا ہے۔ وہ جو سکھ گرفتار کیا تھا ایس پی، وہ کون تھا؟ کس نے رستہ دکھایا تھا؟ کون اندر لے کے گیا تھا؟ یہ کہانیاں کئی ہیں جو انویسٹیگیشن کے بعد ہی پتہ چلیں گی۔ انڈینز کو صرف، اب انڈینز صرف پاکستان کی طرف نہیں دیکھتے، وہ اپنے ان سائڈ بھی دیکھتے ہیں کہ وہاں کیا ہو رہا ہے، وہاں بھی آپ دیکھیے۔
صحیح ہے، یہ بات ٹھیک ہے، وہاں بھی کہا جا رہا ہے کہ جو کوآپریشن بھارت کو کرنی چاہیے تحقیقات میں پاکستان کے ساتھ وہ سامنے نظر نہیں آ رہی ہے، اس پہ بھی آگے چل کر ہم بات کرتے ہیں کہ اس کی وجوہات کیا ہے۔ پرتاب جی کچھ کالر سے وہ ہمارے ساتھ رہیں، آپ کی جانب ہم اب آتے ہیں، لیکن پرتاب جی آپ سے میں یہ جاننا چاہوں گی، ابھی آپ کہہ رہے تھے کہ بھارتی عہدیداروں کی جانب سے جو مختلف بیانات آ رہے ہیں اور وزیر دفاع جو ہے بھارت کے، انہوں نے بھی گزشتہ دنوں ایک بیان دیا کہ پٹھان کوٹ حملے سے متعلق پاکستان میں جو ایف آئی آر فائل کی گئی ہے وہ کافی نہیں ہے اور سیریس ایکشنز لینے کی ضرورت ہے۔ تو کیا اس کو ایک سیاسی بیان ہم سمجھ لیں یا پھر واقعی بھارت جو ہے وہ چاہتا ہے کہ پاکستان مزید کچھ کریں، اور وہ کیا ہو سکتا ہے؟
دیکھیں سب سے بڑی چیز کیا ہے کہ جو بہت مجھے لگتا ہے کہ ہم کیا کرتے رہے ہیں لمبے سمے تک، انڈیا پاکستان کی جو پالیٹکس ہے اس کو دو لیول پہ دیکھتے رہے، ایک تو یہ ہوتا ہے کہ جو ایک سوال ہے اس سوال کے کیا کیا سلوشن ہے تھوڑا ایک سیریس نوٹ پہ جا کے، اور ایک ہوتا ہے روز کے بیان، چاہے سرتاج عزیز صاحب کے پرانے بیان نکال لیں، یہاں سے نکال لیں، پتہ لگا کہ جو ڈاکٹ گورنمنٹ سے شیئر ہونے چاہیے وہاں سے پریس کانفرنس میں اچھالے جا رہے ہیں، تو ہم نے بہت ہلکے ہلکے کام دونوں طرف سے ہوئے۔ تو میں کہہ رہا ہوں کہ ابھی جو آج کی کنڈیشن ہے اس کنڈیشن میں یہ سچ کہہ رہے تھے سجاد میر صاحب، یہاں ایسا نہیں ہے کہ انڈیا نے یہ کہہ دیا کہ پٹھان کوٹ میں گھٹنا ہو گئی ہے اور اس نے جو کچھ کیا ہے وہ انہوں نے کیا ہے اور اب سارے لوگ بیٹھ کے اور انتظار کرو کہ پاکستان کیا کرتا ہے اور اس سے چیزیں ہو جائیں گی۔ بالکل صحیح بات ہے، وہ سارے ایس پی کوشچن جو تھے ان کو بھی کوشچن کیا گیا، اور پھر اس کے بعد یہ ہو رہا ہے کہ بھائی کوئی آ کے اگر آپ کے علاقے میں کچھ کر کے جا رہا ہے تو اس کو لوکل سپورٹ مل رہا ہے، وہ چاہے پیسے سے مل رہا ہے، چاہے ایموشنل سپورٹ مل رہا ہے، چاہے ریلیجیس بیس سے مل رہا ہے، تو وہ آپ دیکھیں۔ اور इंटरेक्शन बढ़ाएं। जरूरी नहीं है कि पूरे के पूरे सबको आप कोई पनिश करके ही काम करेंगे या सबको पकड़ के जेल में डाल के ही आप काम करेंगे। तो डिफरेंट सतह पे, डिफरेंट लेवल पे वो सारे काम चल रहे हैं। तो आज की जो तारीख है, आज की तारीख में मुझे लगता है कि कॉन्स्ट्रक्टिव वे में अगर हम देखें तो ये जो बयानात हैं जिससे चीजें थोड़ी बिगड़ती हैं, मुझे लगता है उसको थोड़ी कम तवज्जो देनी चाहिए और जो चीजें बेहतर रास्ते की ओर ले जा रही हैं उनकी ओर देखना चाहिए। क्योंकि हर, आप देखिए ना, जैसे अभी उन्होंने कहा जैसे मोहम्मद को लेकर के, हर थ्योरी की अब जिस एसपी की 10 डेफिनेशन हो सकती हैं क्योंकि उसका 10 इंटरप्रिटेशन है। एक इंटरप्रिटेशन पुलिस का है, एक इंटरप्रिटेशन इंटेलिजेंस का है, एक इंटरप्रिटेशन पॉलिटिक्स का है। यहाँ भी इंटरप्रिटेशन एसपी का भी ये आ गया कि साहब उसके स्मगलर से दोस्ती रही होगी लेकिन वो टेररिस्टों में नहीं था और उसी की इंफॉर्मेशन पे ये लोग इतनी बड़ी वारदात नहीं हो पाई। तो जबकि ये सारी इंटरप्रिटेशन अभी सिर्फ इंटरप्रिटेशन है, ये बस हमारी तो दुआ ये है और ये गुजारिश भी है अपनी हुकूमत से भी, पाकिस्तान से भी, कि साहब एक चीज को आपने हाथ लगाया है, इसको अंजाम तक ले जाइए और अंजाम तक ले जाके देखिए कि कहाँ तक है। देखिए पहली चीज तो क्या है
जी, अंजाम की आप बात कर रहे हैं लेकिन जाहिर है जी प्रताप जी, उसमें ये भी बात की जाती है कि भारत ने पूरी तरह तावन जो है वो करना है पाकिस्तान की स्पेशल इन्वेस्टिगेशन टीम जो अगले महीने विजिट कर रही है। लेकिन भारत का ये बयान जो है वो आया था कुछ दिन पहले, एक दो हफ्ते पहले की मैं बात कर रही हूँ, कि हम ये जो टीम आ रही है स्पेशल इन्वेस्टिगेशन की, इसको हम भारत में तो वेलकम करते हैं लेकिन इनको जो पठानकोट एयरबेस है वहाँ तक रिसाई नहीं दी जाएगी। तो क्या भारत अब भी अपने इस मौकफ पर कायम है?
मैं बीच में आपको रोक के बता रहा हूँ कि ये जो बात थी, जैसे आपने अभी कहा कि दो हफ्ते पहले, ये दो हफ्ते पहले की बात थी, आज के अखबार में छपा है कि वो टीम यहाँ आ रही है, वो पठानकोट विजिट करेगी।
अच्छा, एयरबेस उसको एक्सेस दी जाएगी?
नहीं, आज की तारीख में मुझे लग रहा है कि चीजें दो हफ्ते पहले और चीजें बदल रही है। मुझे लगता है जिस तरह से उधर का एक्सेप्टेंस है और चीजें हैं, यहाँ परमिशन होगी, वो लोग जाएंगे। क्योंकि आज जो खबर है उस खबर में उनके विजिट का रेफरेंस भी शामिल है। तो अगर होता तो आज ही वो आ जाता गवर्नमेंट की ओर से। जो आज का मतलब ये कि आज जो प्रिंट हुआ है, यानी एक दिन पहले कल की जो इंफॉर्मेशन थी। तो मुझे लगता है कि चीजें थोड़े, और ऐसा पॉसिबल नहीं है कि पाकिस्तान सारी चीज अपनी ओर से एक्सेप्ट करता जाएगा और यहाँ ये सारी चीज मना करते जाएंगे, मुझे नहीं लगता। क्योंकि देखिए पॉलिटिक्स भी जो है वो कहीं ना कहीं आप पब्लिक के एकदम खिलाफ नहीं जा सकते। कल को ये होगा कि पाकिस्तान ने FIR किया, पाकिस्तान ने वहां पे ये माना, पाकिस्तान इतनी चीजें कर रहा है, तो हो सकता है कि वहां उस विजिट की क्या कंडीशन होंगी, कैसे ये लोग जाएंगे, वो एक अलग चीज है
जी।
लेकिन हम उनको जाने नहीं देंगे, गवर्नमेंट उनको एकदम रोक देगी, तो मुझे नहीं लगता। इस वक्त जब आप दोस्ती का भी हाथ बढ़ाते हैं तो फिर हाथ खींचने के लिए भी आपको लॉजिक देने पड़ते हैं और वो लॉजिक इतने आसान नहीं होते कि आप कह देंगे साहब हम ये करने देंगे, ये नहीं करने देंगे और आप ये करिए ये मत करिए, क्योंकि वन वे कंडीशन से ना उधर से बातें चलेंगी ना इधर से चलेंगी। मुझे अभी लग रहा है कि जो दो हफ्ते पहले की सूरत थी उसमें तब्दीली आएगी और ऐसी मुझे पूरी उम्मीद है।
ठीक, यानी ये भी बिल्कुल आपकी बात सही है कि बॉल इस वक्त जो है वो भारत के कोर्ट में है, वो जो इकदामात करेगा उसी जानिब हालात जो हैं वो उसी उसके मुताबिक उसी डायरेक्शन में जाएंगे। अब दोनों मेहमान हमारे साथ रहिए, कुछ कॉलर्स हैं उनको हम सुनते हैं। बलूचिस्तान से हमें कॉल की है सोबत खान ने। जी अस्सलाम वालेकुम। ओके, उनकी लाइन जो है वो ड्रॉप हो गई। वो है हमारे साथ जी। जी सोबत खान साहब, ओके, उनकी आवाज नहीं आ रही है हम तक। मियांवाली से मुरीद खान साहब, जी अस्सलाम वालेकुम। मुरीद खान साहब, ओके, उनकी लाइन भी ड्रॉप हो गई। पिंडी से रब नवाज साहब, जी
अस्सलाम वालेकुम साहब।
जी अस्सलाम वालेकुम।
मैं करना चाहता हूँ, देखिए पाते हैं अशाक बुतों से क्या फायदा। एक ब्राह्मण ने कहा ये साल अच्छा है, حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ آپ کے پڑوس میں کوئی ہندو عیسائی یہودی ہے کوئی بھی رہتا ہو تو وہ آپ کا تمدنی بھائی ہے. ہم انشاءاللہ انڈیا ہم آپس میں بھائی ہیں. یہ جو پٹھان کوٹ کا واقعہ ہے اس پر پوری پاکستان کو دکھی ہے. بات یہ ہے کہ یہ جو بھاول پور یا بھاول نگر سے کال ہوئی ہے چور چوری رات کو کرتے ہیں اور شناختی کارڈ دوسرے آدمی کا ڈال دیتے ہیں. آپ مجھے کہیں میں 10 کالے کر دیتا ہوں بھاول پور سے اسی ہیڈ کوارٹر سے کر دوں گا. یہ کوئی کالوں کوئی بات جو ہے یہ کوئی صحیح نہیں ہے. صرف کیا یہ کہ یہ جو مسائل ہے نا یہ کوئی ٹیکنیکل مسائل نہیں ہے جی اور پاکستان کے یہ نظر اور دل کا معاملہ ہے. تو کتے کو کنویں سے نکالا جائے گا تو پانی تب صاف ہوگا. یہ بڑے لوگ ہیں سب کو مل جل کر کوشش کرنے چاہیے کہ ہم یہ آپس کے جو مسائل ہیں ان کو حل کر لیں سب ٹھیک ہو جائے گا. بڑی مہربانی شکریہ
جی بہت شکریہ کال کرنے کا. میاں والی سے بخاری صاحب جی السلام علیکم.
السلام علیکم جی.
جی سر
ہلو
جی آواز آ رہی ہے بخاری صاحب
جی. میڈم بات یہ ہے کہ پاکستان ایک وید لاوارث ملک ہے جس میں جو مرضی دن دناتا پھرے کوئی پوچھنے والا نہیں. میں تجربے سے کہہ رہا ہوں
جی.
اور جو بھی علاقے ہوتے ہیں ملک ہوتے ہیں وہاں ان کا کوئی نہ کوئی ان کے اصول ہوتا ہے شناختی کارڈ ہوتا ہے. ہمارا پاکستان میں الف سے یہ تک جدھر بھی کوئی پھرتا رہے پھر سکتا ہے. سب سے بڑی بات تو یہ ہے جب وہ کچھ کرتے ہیں کوئی دھماکہ ہوتا ہے کوئی گڑبڑ ہوتی ہے پھر اس کا جی سیکورٹی الرٹ ہو جاتی ہے یہ ہو جاتا ہے وہ ہو جاتا ہے. باقی جو سن رہے ہیں میڈیا کہہ رہا ہے کبھی جی کراچی سے داعش کے بندے برامد ہو رہے ہیں کبھی سرگودا سے ہو رہے ہیں کبھی لاہور سے ہو رہے ہیں کبھی کوئی عورتیں جا رہی ہیں جناب جہاد کے لیے. تو یہ بات کیوں حکومت نہیں مانتی. حکومت کو چاہیے کہ ملک کو اس ٹائم بے امنی کا شکار ہے اس کو امن کی ضرورت ہے اپن دے عوام کو. یہ کیا ہے کبھی وقفہ آتا ہے ادھر دھماکہ ادھر دھماکہ. ملک کو فوج کو کہے کہ ہمیں ملک صاف کر کے دے
صحیح
ان کو کرنا.
اوکے یہ سجاد میر صاحب ان کے سامنے یہ ہم رکھیں گے. آپ کا جو تبصرہ ہے آپ کی رائے ہیں اس کو ایک سوال بنا کے ان سے ہم یہ بات پوچھنا چاہیں گے. بہت شکریہ. لیکن جی جی نیکسٹ ہمارے ساتھ ہیں میاں والی سے مرید خان جی السلام علیکم.
السلام علیکم جناب. دو خیر خیر کر رہا ہوں. میں یہ کہتا ہوں کہ پاکستان تو مخلص ہے انڈیا کے ساتھ لیکن انڈیا کو خود بھی اپنی چرپائی کے نیچے ڈانگ پھیرنی چاہیے کیونکہ وہاں دھماکہ ہوتا ہے اور وہ سب پاکستان پر مربع ڈال دیتے ہیں. انڈیا نے پاکستان کے ساتھ 1965 میں کیا کیا ہے, 1971 میں کیا کیا ہے اور کشمیر میں جو ہے نا کشمیریوں پر کتنا ظلم اٹھا رہا ہے تو اس کو بھی سوچنا چاہیے نا کہ وہ کشمیریوں پر ظلم کرنا بند کر دے جناب
جی. لیکن وہ آپ کا معاملہ نہیں ہے. یہ بھی بات کی جاتی ہے کہ پاکستان کے اندر اتنے مسائل ہیں اس وقت اس پہ فوکس کرنا جو ہے وہ ترجیح ہونی چاہیے پاکستان کی. ایک اور کالر ہیں ایبٹ آباد سے جی السلام علیکم.
ہاں میڈم السلام علیکم. شناز نفیس صاحب میں فدا محمد ایبٹ آباد سے بول رہا ہوں
جی. فدا صاحب
ہاں میں نے یہ اصل میں بتانا ہے کہ یہ مسئلہ جو ہے نا یہ پاکستان انڈیا کا تو نہیں ہے. پاکستان میں اگر شورش ہے یا افغانستان میں ہے یہ پوری ورلڈ کا مسئلہ ہے. گلوبل ویلج ہے اور پوری ورلڈ کا مسئلہ ہے. اسی لیے امریکہ کی بھی اتنی انٹرسٹ ہے یورپی یونین کی بھی اتنی انٹرسٹ ہے. تو جہاں پہ بھی کوئی شورش ہو تو وہ مسئلہ پوری ورلڈ کا ہوتا ہے. تو میں حیران ہوں کہ پاکستان اور انڈیا اور انڈیا ہمارا بڑا ہمسایہ بھائی ہے ملک نہیں ہے بلکہ بھائی ہے. کینیڈا اور امریکہ کے اگر لنک آپس میں اتنے اچھے ہو سکتے تو میں حیران ہوں کتنے بڑے بڑے دانشوار ہیں. ہم ایک عام فون کرنے والے لوگ اگر یہ سوچتے ہیں کہ ہمارے آپس میں لنک اور جو روابط ہیں برادر اسلامی ملک ہیں یا جو آپس میں ہمسایہ والے ہیں ہمارے لنک اچھے ہوں تو یہ اتنے بڑے بڑے دانشوار ہیں مفکر ہیں تھنک ٹینک ہیں پولیٹیشنز ہیں یہ کیوں نہیں سوچتے. میں حیران ہوں اس بات پہ کہ ہمارے حالات کیوں نہیں اچھے ہوتے آپس میں. یہ تمام مائنر مسئلے ہیں. کشمیر کا مسئلہ ہو کوئی بھی مسئلہ ہو مسئلے سارے مائنر ہیں. ورلڈ اس وقت بہت آگے نکل چکی ہے. ہمارے ذہن اتنے پیچھے ہیں کہ ہم سوچ بھی نہیں سکتے کہ ہم اتنی مائنر وہ ساس اور بہو والے مسئلہ لے کر ہم بیٹھے ہوئے ہیں.
ٹھیک
بڑی افسوس کی بات ہے
جی. بہت اچھا بہت شکریہ کال کرنے کا. گوجرانوالہ سے ایک اور کالر کو بھی سنتے ہیں جی السلام علیکم.
پاکستان جی اور انڈیا کی عوام ہے نا
جی
یہ آپس میں بہت امن بھائی چارے کا رشتہ چاہتے ہیں. آپس میں بہت پیار کرتے ہیں. جو تو یہ جو ہمارے ساتھی ہیں نا, ابھی وہ امجید خان نے بولا جی کشمیر, یہ ایسی جو باتیں ہیں ان سے گریز کرنی چاہیے. کشمیر کا مسئلہ الگ ہے, تو وہ جو مطلب یہ لوگ ہیں نا, یہ کسی کے بھی رشتے دار نہیں ہے, جو کسی بھی حملہ کرتے ہیں. شکریہ.
اوکے, محمد رفیق ہری پور سے, اس کے بعد ہم اینالسٹ کی جانب جانا چاہیں گے. جی محمد رفیق صاحب,
السلام علیکم.
السلام علیکم.
وعلیکم السلام.
جی سر. جی جی, آواز آ رہی ہے, بات کیجئے, کیا کہنا چاہیں گے آپ؟
باجی میں سیف اللہ عرض کر رہا ہوں جی, عمر والی بکر سے. تو پاکستان اور انڈیا کے تعلقات آپس میں بھائیوں جیسے ہونے چاہیے. یہ پوری پاکستانی قوم کا بھی یہی ارادہ ہے اور انڈیا کی قوم, کیونکہ آپس میں ان کے اتنے رشتے داریاں اور رشتے ہیں کہ وہاں کچھ خاندان وہاں آباد ہیں, کچھ یہاں آباد ہیں. ان کے آپس میں ایسے ہونا چاہیے کہ آپس میں بھائیوں جیسے سلوک ہونا چاہیے اور اسی طرح.
جی بہت اچھا, بہت شکریہ آپ کا کال کرنے کا, بےحد شکریہ. ہری پور سے ایک اور کالر, السلام علیکم.
ہلو.
جی سر,
محمد رفیق ہری پور سے بول رہا ہوں.
جی
میں یہ کہہ رہا ہوں کہ اگر راہ اتنی باثر ہے کہ اس نے ہاشم اور دوسرے آدمی کو ساتھ ملا کر تیار اغوا کرایا تھا, تو باوجود ہمارے ملک میں ایجنسیاں بھی ہیں لیکن حقائق تک نہ پہنچ سکی بدقسمتی سے. اور جس طرح کے پہلے ہمارے اس ساتھی نے کہا تھا آپ کے اس وساطت سے کہ ہوا کل نگان کو ہیرو بنا دیا گیا, تو پھر راہ کے لیے کیا مشکل ہے؟ کیا وہ ایسا نہیں کر سکتی کہ نمبر انہوں نے اپنی ہی ملی بھگت سے بہاولپور سے ثابت کیا اور ہماری روایتی تفتیش بعد میں اس کو اسی طرح کی ایک گیم ثابت کرے جس طرح کے تیار اغوا کیا گیا تھا؟ شکریہ.
اوکے, اچھا پوائنٹ آپ نے اٹھایا ہے. سجاد میر صاحب, پہلے تو آپ کی جانب ہم آتے ہیں. جس طرح پہلے کالر نے بات کی کہ ایسی تنظیمیں جو ہیں وہ پاکستان کی سرزمین پر موجود ہیں, باقاعدہ ایک ان کی تاریخ ہے. ان پر پہلی دفعہ جیش محمد کو اگر ہم لے لیں تو یہ الزام پہلی دفعہ ان پر نہیں لگا ہے, پہلے بھی اس طرح کے الزامات کافی لگتے رہے ہیں. اس طرح کے الزامات افغانستان سے بھی لگتے رہے ہیں اور جو چین ہے وہ بھی بیک ڈورز پہ اس طرح کی شکایات پاکستان سے کرتا رہا ہے جو کچھ ان کے صوبے سنگھ کی آنکھ میں ہو رہا ہے. جب سوال آپ سے میں یہ کرنا چاہوں گی کہ ناکامی جو ہے وہ کہاں پر ہو رہی ہے, کیونکہ سات قسم کے ہم نے دیکھے ہیں, خیبر ون, خیبر ٹو, یہ جو ضرب عزم چل رہی ہے, باقی اتنی زیادہ آپریشنز جو ہیں مختلف ناموں کے ساتھ چل چکی ہیں, لیکن اب بھی ایسی تنظیموں کا ہونا ایسا کیوں ہے؟ مکمل طور پر خاتمہ جو ہے ان کا کیوں نہیں کیا جا سکا, یا پھر ول موجود نہیں ہے اسٹیٹ میں؟
لیکن جی آپ ہماری ول کی بات تو ضرور کریں, لیکن یہ بھی تو دیکھیں کہ انٹرنیشنل ساری قوتیں یہاں موجود ہیں. کتنے 42 کے 44 ملک موجود ہیں افغانستان میں,
وہ سب آپ سے کہہ رہے ہیں ان تنظیموں کا خاتمہ کریں.
تنظیموں کا خاتمہ ہم کیا کریں؟ امریکہ کیوں نہ کرے؟ افغانستان قابو میں آ رہا ہے اس کے, روز وہاں حملے ہوتے ہیں طالبان کے قابو میں.
اس وقت پاکستان کے اندر جو تنظیمیں ہیں ان کی ہم بات کر رہے ہیں.
یہ ساری باتیں انٹر لنکڈ ہیں. دہشت گردی صرف پاکستان کا مسئلہ نہیں ہے, پاکستان کے حالات تو بہت بہتر ہو چکے ہیں اور بہت بہتر ہیں. ہم فوج ہماری کراچی میں بھی لڑ رہی ہے, بلوچستان میں لگ لڑ رہی ہے, وہاں کی جو حالات ہیں وہ بہت ڈفرنٹ ہیں. فاٹا کے علاقوں میں وہ لڑائی اور طرح کی ہو رہی ہے. ایک طرف سے ہمیں کہا جا رہا ہے کہ ہمارے مذاکرات کرائیں, آج یا کل مذاکرات بھی ہونے والے ہیں طالبان کے ساتھ افغان حکومت کے. دوسری طرف کہا جا رہا ہے کہ طالبان کی پٹائی کریں ہم, وہ بھی بڑا مشکل ہو رہا ہے. تیسری طرف یہ ہو رہا ہے, اور اس کا احساس عالمی کمیونٹی کو بھی ہے کہ جن لوگوں کے خلاف طالبان کے خلاف کارروائی ہوتی ہے وہ طالبان کو چھوڑ کر, جب بلکہ پہلے القاعدہ میں جاتے تھے, اب سارے کے سارے داعش میں جا رہے ہیں. داعش نام کی تنظیم جہاں موجود نہیں ہے, کہ سارے وہ باغی ہیں جو ہمارے نیریٹو کو نہیں مانتے یا عالمی نیریٹو کو نہیں مانتے. یہ لڑائی لوکل نہیں ہے, یہ ایک انٹرنیشنل گلوبل مسئلہ ہے جو اس خطے میں آ گیا ہے. اور اس خطے میں کیا باقی ملکوں میں, الجزائر میں, سیریا میں, عراق میں, تو شاید وہ لوگ, وہ ریاستیں جو ہیں اس کو اس طرح قابو نہیں کر پائیں جس طرح پاکستان کی ریاست ان تمام چیزوں سے لڑ رہی ہے. میرے خیال میں اس کی پاکستان کو داد بھی ملنا چاہیے, سپورٹ بھی ملنا چاہیے. F-16 طیارے دیے ہیں اب امریکہ نے ہمیں, جو بہت پرانے اوور ڈیو تھے. ہمارے پاس پیسے نہیں تھے, پرانے پیسے تو ہمارے گندم میں چلے گئے, पता नहीं क्या किया हमारे साथ किया, वो एक लंबी कहानी है। लेकिन F-16 हथियारों के साथ कहा है कि पाकिस्तान को दहशतगर्दों का मुकाबला करना पड़ रहा है, वहां प्रिसीजन के साथ बॉम्बिंग के लिए जो F-16 कारगर होते हैं वो शायद दूसरे नहीं होते, ये बात अंडरस्टैंड करता है। अब आलमी ताकतें भी करती हैं, ग्लोबल पावर्स भी करती हैं, तो इस बात को ये कहना कि पाकिस्तान के अंदर ये हो रहा है वो हो रहा है फलां हो रहा है, आप इस बात की तारीफ करें। जब स्वात ऑपरेशन ही किया था तो दुनिया की मिलिट्री अकेडमी में स्वात ऑपरेशन को टेररिज्म के खिलाफ पढ़ाया जाता था, अब हमारे फौजी तो ये कहते हैं कि दुनिया में टेररिज्म से कैसे निपटना है, इसके लिए आप पाकिस्तान का मॉडल देखें। लेकिन हम पाकिस्तान में ये कहते हैं पाकिस्तान का मॉडल भी उसी ग्लोबल मॉडल का हिस्सा है कि अपने मसल दिखाए जाए, ताकत इस्तेमाल की जाए, दहशतगर्दों को खत्म किया जाए। लेकिन दहशतगर्दों को खत्म करने से दहशतगर्दी खत्म नहीं होती। आज यूरोप में एक पूरा मेनेस पैदा हो गया है कि वहां वहां मदरसे तो नहीं है, वहां के कॉलेजों स्कूलों यूनिवर्सिटियों से निकले हुए लड़के और लड़कियां उठ के जो दाइश में जा रहे हैं वो कैसे जा रहे हैं। ये पूरा इंटरनेशनल जो हमने एक टेरर फैला रखा है उस पर दुनिया भी दबाव।
लेकिन ऐसी तंजीमों और अनासिर के खिलाफ फिर हमें अमेरिका की अगर हम मिसाल ले लें तो हमें एक तरह से भरपूर कार्रवाई जो है वो भी हमें नजर आती है। और फिर पाकिस्तान पर यही इल्जाम है कि मगरबी सरहद को अगर देखें तो वहां पर दहशतगर्दी को ख़त्म करने के लिए पाकिस्तान ने बहुत कुछ किया है और उसके नतीजे जो हैं वो भी सामने आ रहे हैं, लेकिन वो कुछ फिर मशरकी सरहद पे इल्जाम लगाया जाता है कि नजर नहीं आ रहा है। मजीद इस पे बात करते हैं,
ड्रामा हो रहा है
सजाद
मीर साहब, यही तो ड्रामा हो रहा है। कभी हमें उस सरहद पर फंसाया जाता है, कभी उस सरहद पर। अब ईरान के साथ हमें एक इंटेगल करने की कोशिश थी, वो भी हम बड़ी मुश्किल से अपने आप को बैलेंस कर पा रहे हैं सऊदी अरब और ईरान के साथ। देखिए मामला एक थोड़ा है और इस मामले
में मैं चाहता था, मेरे सामने लिस्ट है 20 से ज्यादा तंजीमें जो हैं वो मौजूद है पंजाब में और उनके खिलाफ अभी तक कोई खातिर कार्रवाई जो है वो नहीं हुई है। ये बात इतनी बड़ी लिस्ट इस वक्त मेरे सामने पड़ी है। वापस इस टॉपिक पे आपसे बात करते हैं, एक मिनट सजाद मीर साहब, एक मिनट। इस वक्त एक और हमें गेस्ट ने ज्वाइन किया है, जावेद नकवी साहब ने हमें ज्वाइन किया है। एक मिनट सजाद मीर साहब, टॉपिक से हम थोड़ा सा हट रहे हैं, एक मिनट प्लीज। जावेद नकवी साहब ने हमें भारत से ज्वाइन किया है, उनको भी हम खुशामदीद कहते हैं इस गुफ्तगू में, यहाँ पर उन्हें भी हम शामिल करना चाहेंगे। लेकिन उससे पहले प्रताप सोमांशी जी, आपका हम शुक्रिया अदा करते हैं, थैंक यू सो मच, आपने हमें टाइम दिया, हमारी तरफ से अल्लाह हाफिज। और जावेद नकवी साहब, आपकी जानिब हम आना चाहेंगे, आपको आवाज आ रही है?
जी बताएं।
जी जावेद नकवी साहब, ये पठानकोट हमले के बाद पाकिस्तान ने कुछ कार्रवाइयां की हैं, FIR जो है वो काटी गई है कुछ नामालूम अफराद के खिलाफ। कल सरताज अजीज साहब ने बाकायदा एतराफ़ किया है, एक बहुत बड़ी खबर इसको कहा जा रहा है कि जो टेलीफोन नंबर्स पाकिस्तान को भारत ने दिए थे उसका ताल्लुक लिंक जो है जैश मोहम्मद का जो एक हेडक्वार्टर है उसके साथ मिलते हैं। फिर स्पेशल इन्वेस्टिगेशन टीम जो बनाई गई थी पाकिस्तान में वज़ीर आज़म की जानिब से, वो अगले माह विजिट कर रही है भारत का, किस तरह देखते हैं अभी तक जो पाकिस्तान ने कार्रवाइयां की हैं, कहां तक ये इत्मीनान बख्श हैं, मुस्बत हैं, और एक आप इसको समझते हैं कि एक मंतकी कदम है ये?
देखिए, जैश मोहम्मद का जहां तक सवाल है, जैश मोहम्मद ने सिर्फ हिंदुस्तान को निशाना नहीं बनाया, उसने अपने यहाँ पाकिस्तान के सदर के ऊपर भी हमला किया था, ये बात तो साबित हो चुकी है। तो उस वक्त उसका कुछ नहीं बिगड़ा, लोग यानी उतना और कोई कमजोर सदर नहीं था, जनरल मुशर्रफ की बात कर रहा हूँ। उसके बाद क्या हुआ, वो वहीं के वहीं बैठे हुए हैं जो उनके सरगना है, कभी नाम बदल लेते होंगे, लेकिन बात तो यही है कि कोई उनका कुछ बिगाड़ नहीं पाया है। और उसकी कोई वजह जो है वो मेरे ख्याल से पाकिस्तान के ऐवान सियासत में होगी या मिलिट्री हेडक्वार्टर्स में होगी, लेकिन बज़ाहिर तो ये मालूम होता है कि कुछ मजबूरियां हैं। ऐसा नहीं है कि कोई जानबूझ के कोई आनाकानी कर रही है, लेकिन शायद कोई ब्लोबैक का खतरा है। इतनी जो जड़ पकड़ चुकी है बीमारी पाकिस्तान में, जिसपे कि शायद अब हिंदुस्तान को भी समझ में आ रहा है। मनमोहन सिंह साहब ने कहा था अपने जमाने में कि ये जो ہمارے ہاں جو بمبئی میں اٹیک ہوا اس وقت انہوں نے یہ کہا تھا کہ ان کے یہاں بھی ٹیررزم کا مسئلہ ہے اور شاید زیادہ بڑا ہے مسئلہ, اور واقعہ یہ ہے کہ زیادہ بڑا مسئلہ ہے وہاں کا. تو اگر وہ نہیں سنبھال پا رہے ہیں تو پھر اس کا کوئی دوسرا علاج ڈھونڈنا پڑے گا, ہو سکتا ہے کوئی مشترکہ علاج ڈھونڈنا پڑے, لیکن ضروری نہیں ہے کہ مشترکہ علاج جو ہے وہ کوئی ثابت قدمی کی طرف اشارہ کرے, کیونکہ مشترکہ علاج تو افغانستان میں لوگوں نے 30-40 کتنے 42 لوگوں کی بات کر رہے تھے ڈی آر پی کے اینالسٹ
جی, وہاں سجاد میر صاحب
کچھ نہیں کر پائے. ایک پہلو ہے, دوسرا یہ کہ ہندوستان اور پاکستان میرے خیال سے تھک چکے ہیں اوپر اس پہ ایپیکس لیول پہ اور عوامی لیول پہ کہ یہ ساری چیزیں ہو رہی ہیں, اور اس لیے ایک بہت ہی ہارڈ لائن جو ہمارے یہاں ہندوستان میں جو سرکار ہے رائٹ ونگ, اس میں بھی یہ طے کیا ہے کہ بات چیت ہوگی, اور اس کے لیے پاکستان نے جو اسٹیپس لیے ہیں ایف آئی آر کا بھی ہے, ستاج علی صاحب کا انٹرویو آیا تھا ہندوستان کے ٹی وی چینل پہ کل یا پرسوں, جس میں انہوں نے کہا تھا کہ ایک ٹیلی فون نمبر ایک سیل فون نمبر جو ہے جو ہندوستان نے پاکستان کو دیا تھا لشکر کے
جیش محمد
جی, تو وہ وہاں پہ بہاول پور میں ان کا جو ہیڈ کوارٹر ہے وہاں سے لنک ہوا ہے. تو یہ میرا خیال سے بہت اچھی بات ہے, لیکن اس کی اگر پس منظر میں جائیں تو پھر ہمیں لگے گا کہ یہ ذرا سا اپل ٹاسک ہے, اتنا آسان بھی نہیں ہے.
ٹھیک ہے, لیکن اس کو ایک اہم پیش رفت جو ہے وہ کہا جا رہا ہے, اور بھارت کے بعض جو عہدیدار ہے انہوں نے اس کو اپریشیٹ کیا ہے باقاعدہ بھارتی میڈیا میں. اب یہ بات کی جا رہی ہے کہ اس وقت بال جو ہے وہ بھارت کے کورٹ میں ہے, اور یہ کہا جا رہا ہے کہ نیکسٹ سٹیپ جو ہے وہ یہ دیکھنا ہے کہ آیا جو پاکستانی تحقیقاتی ٹیم وزٹ کریں گی آئندہ ماہ بھارت کا, تو ان کو پٹھان ایئر بیس تک رسائی جو ہے وہ دی جائے گی یا نہیں. اس حوالے سے بھارت کی حکومت جو ہے ابھی تک خاموش ہے, ماضی میں انہوں نے کہا تھا کہ وہ یہ ایکسس نہیں دیں گے, تو اب کیا سمجھتے ہیں آپ اس کیس کو آگے بڑھانے کے لیے, کیونکہ یہ کہا جاتا ہے کہ یہ ایکسس دینا ضروری ہے, تو یہ ایکسس دی جائے گی؟
نہیں, میرے خیال سے تو عزیز صاحب نے خود کہا ہے کہ ایکسس کا اجازت مل گئی ہے, اور کچھ علاقے میں وہ بلکہ ایئر بیس جو ہے جو افیکٹڈ تھا وہاں شاید جانے کی اجازت مل گئی ہے. اب وہ آخر میں کچھ ہوتا ہے, کہیں کوئی آبسٹیکل آ جاتا ہے, جیسے کہ اکثر ہندوستان پاکستان کے بیچ میں ہوتا ہے, وہ الگ چیز ہے, لیکن مجھے نہیں لگ رہا ایسا ہوگا. اور اس کی وجہ یہ ہے کہ یہاں کے اور وہاں کے وزیر اعظم جو ہیں وہ واشنگٹن میں ابھی جا رہے ہیں, اگلے
31 مارچ کو ان کی ملاقات ہوگی جی,
ان کی ملاقات کے امکانات ہیں, اور وہاں پہ دنیا ان کو دیکھ رہی ہوگی. میرے خیال سے کچھ یہ اچھا بیہیویئر جو آ رہا ہے تو شاید کچھ تو اپنے اندر سے اپج ہے, لیکن کچھ یہ بھی ہے کہ ایٹماسفیرکس کا ایسا نہ ہو اور ڈاک پھٹکار پڑے
جی. لیکن جاوید نقوی صاحب, اگر یہ ایکسس نہیں دی جاتی, کیونکہ تحقیقات جو ہے وہ ظاہر ہے سٹیپ بائی سٹیپ چلتی ہے, اور کوئی بھی اس میں مسنگ لنک ہو تو پھر بات آگے نہیں بڑھ سکتی. اگر یہ رسائی نہیں دی جاتی پاکستانی ٹیم کو, تو پھر کس طرح بات کس طرح آگے بڑھے گی؟
ابھی مجھے نہیں لگ رہا ہے کہ ہم کہہ سکتے ہیں کہ نہیں دی جائے گی اجازت, کیونکہ سرتاج علی صاحب ہم نے جب سنا یہ بات کل یا پرسوں کے انٹرویو میں ہندوستانی چینل پہ, تو انہوں نے کہا کہ نہیں, ہماری بات ہو چکی ہے اور ہم بھیج رہے ہیں, اور شاید اسی اگلے مہینے مارچ میں بھیج رہے ہیں. تو میرا تو میری سمجھ تو یہ ہے کہ لوگ آ رہے ہیں, اور جو بھی ہے لمیٹڈ ایکسپوجر جو بھی ہے, تو میں نہیں سمجھتا ہوں کوئی دونوں طرف سے, اسی صورت میں اجازت نہیں دی جاتی جب وہ ایک ایسکیلیٹ کرنا چاہتے ہیں کسی چیز کو. آج کل کا موڈ جو ہے ہندوستان پاکستان کا وہ ایسکیلیشن کا نہیں دکھائی دے رہا ہے, کیونکہ اندر کی بات کیا ہے تو معلوم نہیں ہے, لیکن اوپر سے بھی خاصا پریشر ہے, اور جو خاموش یا سیکرٹ ٹاکس ہوئی ہیں کہیں کاٹھمنڈو میں یا پیرس میں, جہاں جہاں یہ لوگ ملے ہیں, کچھ ان کے نیشنل سیکیورٹی ایڈوائزرز ملتے رہتے ہیں, اب بات کرتے رہتے ہیں, ہمیں بالکل نہیں اطلاع ہے کس طرح سے کیا ہوتا ہے, لیکن یہ ساری چیزیں جو ہو رہی ہیں اچھی ہیں. مجھے اس وقت ایسا نہیں لگ رہا ہے جیسے ڈانٹ پھٹکار کی بات آ رہی ہے یا स्टैंड ऑफ दिखाई दे रहा है वो हो सकता है, जिस तरह से हमने देखा है हिस्ट्री में कि कोई जरा सा भी कुछ आड़ी तिरछी चीज हो गई तो इनको नजला और खांसी बुखार सभी शुरू हो जाता है, फिर हम लोगों की बोटी काटने लगती
है। ठीक है, ओके। सजाद मीर साहब, कल का जो एतराफ़ किया है सरताज अजीज साहब ने, इसके बाद जाहिर है पाकिस्तान जो है वो आसानी से पीछे नहीं हट सकता, ये एक बहुत बड़ी खबर है। अब अगला कदम पाकिस्तान का क्या होगा?
असल में अभी मैंने जावेद नकवी साहब को सुना, मैं उनको रोज पढ़ता रहता हूँ
जी,
हमारे डॉन में छपते हैं और सुबह के प्रोग्राम में जिस ब्रेकफास्ट विद सज्जाद मीर मुझे मुख्तलिफ कालमों पर तबसरा करना पड़ता है और हमेशा मैं उनके कालम को अहमियत देता हूँ। पता नहीं अभी ये साउथ में है, बेंगलोर में है या वापस आ गए हैं शमाल के इलाके में, लेकिन इनकी जो बातें हैं इसमें बुनियादी तौर पर कोई ऐसी तरह की बात नहीं है। सिर्फ एक बात मैं कहना चाहता हूँ कि जैश मोहम्मद के बारे में जो तासुर पैदा किया जा रहा है कि यह तो बहुत एक्टिव तंजीम है, या ऐसा नहीं है, अपने मुख्तलिफ शक्लों में मुख्तलिफ नामों से वो काम कर रही होगी, जिसको आप लश्कर ए तैयबा कहते हैं, जिसको हम जमात दावा यहाँ कहते हैं, उसका काम तो यहाँ मौजूद है, लेकिन इस तंजीम का काम इस तरह मौजूद होना यहाँ दिखाई नहीं देता। अब जिस बात को आप एतराफ कह रहे हो, ये बात तो पहले दिन ही पाकिस्तान के वज़ीर आज़म ने कही थी कि हमें कुछ काल का सुराग मिला है, वज़ीर दाखला ने कहा था, ये कोई ओपन सीक्रेट नहीं है। पाकिस्तान पहले दिन से इस बात को मान रहा है और तस्लीम कर रहा है कि ये एक काल या दूसरी कालें भी शायद यहाँ आई हैं और हम इसको इन्वेस्टिगेट करेंगे। मैंने बताया कि श्रीलंका में साथ था मैं नवाज शरीफ के टूर में, जहां उन्होंने हमें बड़े साफ लफ्जों में कहा था कि अगर ये सचमुच बात दुरुस्त निकली और अगर इसका इन कालों का ताल्लुक किसी ऐसे वाक्य से हुआ तो मैं उनको छोड़ूंगा नहीं, ये बात अगर उन्होंने आपकी रिकॉर्ड कही थी
तो जी बिल्कुल इसी को फिर आगे लेके चलते हैं। जिस तरह आप कह रहे हैं कि वजीर आजम साहब ने ये कहा था कि मैं उनको छोड़ूंगा नहीं अगर इस हमले में पाकिस्तान से कोई लोग मुलविस पाए गए और ठोस सबूत सामने आए, तो फिर अगला आपको क्या लगता है क्या होगा? क्योंकि FIR तक तो हमने बॉम्बे अटैक में भी देखा कि वो दर्ज हुई थी पाकिस्तान में, फिर अभी 7 साल से ज्यादा गुजर गए हैं, कोई उसका नतीजा जो है हमें सामने नहीं आ रहा है, क्या इसकी वो गारंटी है कि अब ये जो
बॉम्बे का वाकया और पठानकोट का वाकया तो बहुत मुख्तलिफ वाकयात है और उसको जिस तरह डील किया दोनों मुल्कों ने वो मुख्तलिफ अंदाज था। सिर्फ पाकिस्तान ने ये नहीं किया कि कुछ बात को नजरअंदाज किया या क्वेस्ट किया, ये पाकिस्तान ने जर्नलिस्टों ने ही अजमल कसाब की स्टोरी को यहाँ से लीक आउट किया था और विजिट कराया था वो इलाका सारा, ये एक कहानी और है, वो डिफरेंट कहानी है, बहुत लंबा वाकया हो जाता
बिल्कुल
है,
वो टाइम भी नहीं है इतना जी।
हाँ, लेकिन इस मामले में दोनों मुल्क जरा और तरह बिहेव कर रहे हैं और कोऑपरेट भी कर रहे हैं, इसलिए हमें तो अब मुनमसन ये कहा गया है कि हमारे वजीर दाखिला चौधरी साहब ने कहा है कि ये कहा गया है कि जब आप आना चाहो पठानकोट यू आर मोस्ट वेलकम, 5 दिन पहले हमें बता दीजिएगा। तो ये कहते हैं कि जब भी होगा हम उनमें तैयारी करके हम 5 दिन पहले या 7 दिन पहले उन्हें बता देंगे कि आप हमारे वहाँ टीम का इस्तकबाल कर लें, हम वहाँ आना चाह रहे हैं। ये सारी सूरत हाल जो है एक बिल्कुल डिफरेंट सिनेरियो को जाहिर करती है। हो सकता है कि ये वो जो मीटिंग होनी है हमारी अमेरिका में उसकी पेशरफ्त हो, उसके लिए फजा को बेहतर किया जा रहा हो, लेकिन बहरहाल ये वाकयात जो है इसको अब आप उस लहजे में देखें, उस अंदाज में देखें कि दोनों मुल्कों के दरमियान बर्फ पिघली है। यहाँ दौरा जो था मोदी का पाकिस्तान में उसको वेलकम किया गया, बहुत से लोगों ने एतराज किए, सिर्फ एक जमात इस्लामी ने एतराज किया, लेकिन अमूमी तौर पर फजा ये थी चलो अच्छा है, दोनों के ताल्लुक बेहतर हो रहे हैं, इस अच्छी फिजा को मेरा ख्याल आप कायम ही रखना चाहिए।
ओके, जावेद नकवी साहब, टाइम बहुत कम है, अच्छी फिजा की बात की है सजाद मीर साहब ने, पाकिस्तान जो है वो अपनी तरफ से हम देख रहे हैं पूरी कोशिश कर रहा है, इकदामात उठा रहे हैं, कुछ कार्रवाइयां उसने की है हालिया दिनों में, भारत की तरफ से उसको अप्रिशिएट किया जा रहा है। इस मौजूदा सूरत हाल में आप दोनों ममालिक के माबेन मुज़ाकरात जो है आप समझते हैं कि मुस्तकबिल करीब में वो बहाल हो जाएंगे?
वो गरीब दिल को सबक मिले कि खुशी के नाम से डर गया, कभी तुमने हंस के जो बात की तो हमारा चेहरा उतर गया। तो कभी कभी खुशखबरी जो होती है वो भी एक ایک باعث تشویش بن جاتی ہے اپنے آپ میں. تو وہ خاص طور سے جب ہندوستان اور پاکستان کا کوئی کھیل ویل شروع ہوتا ہے اور اچھی باتیں ہونے لگتی ہیں تو ہم سانس کھینچے بیٹھے ہیں اور دعا کر رہے ہیں کہ اسی جانب یہ چلتے رہیں, اسی دھرے پہ چلتے رہیں, اور خدا کرے کہ وہ دن آئے جب ہمارے اور آپ کے ہندوستان اور پاکستان کے رشتے ایسے نارمل ہو جائیں جیسے کہ دنیا میں ہر ساؤتھ ایشیا میں کم سے کم پاکستان کے, نیپال کے.
جی اب بہت شکریہ, بہت شکریہ جاوید نقوی صاحب آپ کا, سجاد میر صاحب آپ کے بھی, اور باقی مہمانوں کے بھی ہم شکر گزار ہیں جنہوں نے آج کے راؤنڈ ٹیبل میں ہمیں ٹائم دیا. اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی